यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूको बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोलप्रसाद अर्यालद्वारा सदनलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबननमा इजरायलको आक्रमणमा 11 जनाको मृत्यु।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसारभरि सजिलै। नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने, वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगै लैजानुपर्ने विषयमा सुझाव दिनुभयो। यस्तै सांसदहरूले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रूपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलहरूको अवरोध बीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि सैद्धान्तिक छलफलका बीच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। दोस्रो पटक शुरू भएको बैठकमा समेत विपक्षी दलहरूले अवरोध कायमै राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिनुहुने जानकारी गराउनुभयो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रूलिङ गर्न माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी गराउनुभयो। सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति र समय पनि घोषणा गर्ने स्पष्ट गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भूगोल क्षेत्र अनुसार गर्मी वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले तराई क्षेत्रमा गर्मीयाम शुरू भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले 24 घण्टा विद्युत आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले गाउँका जमीन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवा विहीन बनेको प्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न आदिवासी जनजातिका परम्परागत ज्ञान सिपको उचित परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले विश्वव्यापी मूल्यवृद्धि तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिले निर्माणजन्य सामग्री ढुवानी र खरिदमा असर परेकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सीमा क्षेत्रका नागरिकहरूलाई सहज रूपमा दैनिक उपभोग्य सामग्री खरिद विक्री तथा आवजावत गर्ने व्यवस्था गर्न, महिला विरूद्धका कुप्रथा र विभेदकारी कानूनको परिमार्जन गर्न, बाँदर व्यवस्थापन गर्न संवेदनशील हुनुपर्ने लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले जेएनजी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका साथ वर्गीकरण गरी रोजगारी, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनु पर्ने तथा नेपाली खेलाड़ी तथा खेलकुद क्षेत्रको प्रवर्धनलाई अझ बढ़ी प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै युवाहरूमा मदिरा सेवन, ई सिगरेट र भेप जस्ता सुर्तीजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएको भन्दै सांसदहरूले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नागरिकको जीवन स्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले अहिलेको आवश्यकता र आफूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको नीति स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको वृहत लगानी आकर्षित गर्ने प्रक्रियालाई थप सहज बनाउँदै नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। नेपालले सन्तुलित एवं व्यवहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट गर्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। भेटमा काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँ स्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभयो। साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्याण्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकामा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई मोफा मित्र मोबाइल एप मार्फत कन्सुलर सेवा लिन आग्रह गर्नुभएको छ। कन्सुलर सेवा विभागले आज आयोजना गरेको मोफा मित्र मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप सहज र नागरिक मैत्री बनाउन एप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। मोफा मित्र सेवा 77 जिल्ला प्रशासन कार्यालय विदेश स्थित सबै कूटनैतिक नियोगमा पनि पुगिसकेको छ। आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताउनुभयो। मोफा मित्र मोबाइल एपबाट सहज रूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले मन्त्रालय मातहतका संचार संस्थाहरूको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ। आज ती संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले वर्षौंदेखि थाँतिरहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो। बैठकमा गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष 2079-80 यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो। उहाँले लेखा परीक्षण ढिला हुँदा संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले ती संस्थाहरूको उठ्न बाँकी रकम असुलीका लागि स्पष्ट कार्ययोजना बनाउन, आवश्यक परे कानूनी प्रक्रिया अघि बढाउन र नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। बढ़दो गर्मी र तातो हावा लूका कारण बाँके लगायत तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ। पछिल्लो दुई सातादेखि नेपालगंज र आसपासका क्षेत्रमा गर्मी बढेपछि दैनिक गतिविधि नै प्रभावित भएको केही दिन यता नेपालगंजको तापक्रम 40 डिग्री माथि पुगेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
जेठ लागेसँगै अत्याधिक बढ़ेको गर्मीका कारण बाँकेको जनजीवन प्रभावित भएको हो। दिउँसो बजार क्षेत्रमा चहल पहल निकै घटेको छ भने ग्रामीण क्षेत्रहरू समेत सुनसान जस्तै बन्न थालेका छन्। सर्वसाधारणको हिडुल समेत घटेको छ। गर्मीका कारण विशेष गरी दैनिक ज्यादादारी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्ग, अटो रिक्सा चालक, निर्माण क्षेत्रमा काम गर्ने मजदूर, खुला ठाउँमा काम गर्ने नागरिक, निम्न आय भएका नागरिकहरू बढ़ी प्रभावित भएका छन्।
मान्छे पनि पाउँदैनन्, पेसेन्जर पनि आउँदैन, केही कमाइ पनि छैनन्, बच्चा ज्याउनाले बहुत गाह्रो भइरहेको छ।
अर्काले एकछिन बस्नु पनि दिन्न, अब गर्नै पर्यो। अब गर्मी छ भनेर बस्यो भने भोलिदेखि आउनु भनिदिन्छ, काम त अब बाध्यताले भए नि गर्नै पर्यो।
गर्मी ज्यादा बहुत है, बैठना नहीं मिलता है, यहाँ सुबह 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 गर्मी हो जाती है, बहुत परेशान है हम लोग, कमाइ भी नहीं होता है।
अस्पतालहरूमा गर्मी जन्य रोगका बिरामीहरू बढेका छन्। लगातार उच्च ज्वरो, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखि तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूको सुझाव छ। अस्पतालहरूमा लुका बिरामी बाहेक ज्वरो, झाडा पखाला र सर्पदंशका केसहरू पनि बढेका छन्। चिकित्सकहरूले अत्याधिक गर्मीबाट बस्न, दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपड़ा प्रयोग गर्न सुझाव दिएका छन्। भेरी अस्पताल नेपालगंजका फिजिसियन डाक्टर संकेत रिसाल।
एक्चुअली हाम्रो मेडिकल साइन्समा हिट स्ट्रोक भन्छ कि, अब नाम सुन्दै डरलाग्दो हिट स्ट्रोक तर सबैले बुझेको हुन्न। विशेष रूपले एक हप्तादेखि जुन तातो हावा चलिरहेको छ त्यसको नेपालीमा उल्था जुन हामीले लू चलेको छ भन्छौँ, त्यो नै हिट स्ट्रोक हो। त्यसले गर्दा तातोबाट बस्नलाई सबभन्दा सजिलो र सामान्य भाषामा भन्दाखेरि सकेसम्म त यो जुन 3-4-5 दिनदेखि नेपालगंजमा यो तातो हावा चलिरहेको
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही समय अत्याधिक गर्मी र तातो हावा लूको जोखिम रहिरहने जनाएको छ। अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेको जनाएका छन्। गर्मीका कारण हिट स्ट्रोक हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेसन अस्पतालका रूपमा रहेको भेरी अस्पतालले इमर्जेन्सी म्यानेजमेन्ट टीमलाई हाई अलर्टमा राखेको जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बस्न आग्रह गरेको छ। गर्मी बढ़ेसँगै सर्प दुलोबाट बाहिर निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बस्न मन्त्रालयले आग्रह गरेको हो। शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पतालका निर्देशक डाक्टर अनुप बास्तुलाले गर्मी बढ़ेसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ़ी आउने गरेको बताउनुभयो। उहाँले काभ्रे, धादिङ, तनहु, रामेछाप, दोलखा लगायत जिल्लाबाट सर्पदंशका बिरामी धेरै आउने गरेको जानकारी दिनुभयो। सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्न, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने जस्ता कार्य नगर्न, कुनै पनि मलम, रासायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्न, डस्ने सर्पको पहिचान गर्न र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन डाक्टर बास्तुलाले आग्रह गर्नुभयो। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको अभियोगमा 7 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 2,40,00,000 भन्दा बढ़ी असुली गरी सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा 7 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। रोल्पाको थवाङमा हावाहुरीले ढलेको रूखले च्यापेर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका 2 हेलोवाङकी 60 वर्षीय रुजु झाँक्री र सोईठाउँकी 50 वर्षीय मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि पोखरा लैजाने क्रममा आज मृत्यु भएको थियो। बैतडीका स्थानीय तहहरूले विगतमा दलित समुदायको अपहेलना हुने गरी राखिएका गाउँ र टोलका नामहरू परिवर्तन गरेर सृजनात्मक नाम राख्न शुरू गरेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
जिल्लाको बाटा नगरपालिका पाँचमा रहेको डिमेउडा टोलको नाम अहिले सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको उक्त गाउँलाई अपहेलित तवरले डिमेउडा भन्ने गरिएकोमा अहिले यस टोलको नाम सृजना टोल राखिएको उडाध्यक्ष फुनिसिंह बोहराले बताउनुभयो।
डिमौडा भन्ने नाम थियो दलित बस्ती ठाउँमा, त्यसलाई हामीहरूले भनौँ न वडाको नाम सिर्जन टोल राख्यौँ। यसै वडाको हाम्रो दनपा पानपा बीचको एउटा डुम्चेडा भन्थ्यो त्यसलाई, त्यसको नाम अहिले हामीहरूले रानीघाट राखेका छौँ र त्यसलाई अब सभ्य नाम राखिएको छ अहिले। त्यस्तै विभिन्न टोलहरूका नाम पनि अब हिजोको दिनमा अपहेलित नामहरू भएको हुनाले तिनीहरूलाई संशोधन गरेर सम्मानको लागि पनि दलितहरूप्रति हामीहरूले उच्च सम्मान राखेको कार्यक्रम छ।
यस अघि राखिएको गाउँको नाम भन्दा असहज हुने गरेकाले अहिले राखिएको नामहरूले केही सहज महसुस गराएको स्थानीयहरू बताउँछन्।
परिवर्तन गरेको त राम्रै भयो। पूर्वजको नाम सुन्दाखेरि अहिले आफूलाई एकदम नेगेटिभ फिल हुने जस्तो छ होइन, अहिलेको पुस्ताको नजरले हेर्दाखेरि त्यो अब अलिक घृणाजनक आफूलाई नराम्रो फिल हुने जस्तो लाग्छ।
बलिबाट भयो त्यहाँ पहिला भट्टाड हुन्थे, ढुङ्खला भन्थे, ढुङ्खलाको अहिले ढुङ्गे उखल राखेको छ। अझैवटा औजी बस्थे त्यहाँ पनि अब अर्जुनपुर भनेर पहिला भन्थे, अझैवटा भन्थे, अझैवटाको अहिले तिलगाउँ राखेको छ।
मुख्यतया दलित समुदायलाई लक्षित गर्दै अपहेलना हुने गरी राखिएका नामहरूलाई सच्याउने काम भइरहेको हो। जिल्लाको दोगडा केदार गाउँपालिकाले पनि अपमानित हुने गाउँ तथा टोलहरूको नाम सच्याउने निर्णय गरेर कार्यान्वयनको चरणमा लगिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्ट:
नीति कार्यक्रममै हामीले त्यो कार्यक्रम राखेका थियौँ, त्यो योजनालाई अनौपचारिक रूपमा हामीले पेश पनि गरिरहेका छौँ, कतिपय ठाउँमा छलफलहरू पनि हामी गरिसकेका छौँ कुन टोलको नामहरू के राख्ने भनेर। तर निर्णायक रूपमा हामीले एकमुष्ट हामीले गाउँपालिका भएका सबै नामहरू राख्ने र चाहिँ नाम परिवर्तन गर्ने, जसले गर्दाखेरि एउटा चाहिँ समुदाय माथिको नामै पार्दाखेरि होच्चिने होच्याउने प्रकारको जुन कन्सेप्ट विकास भएको छ त्यो हटोस् भनेर हामीले चाहिँ गत यो आर्थिक वर्ष भित्रै हामीले ल्याएको कार्यक्रम हो, त्यसलाई सम्पन्न गर्छौँ।
गाउँहरूको नामसँगै समयानुकूल विकास निर्माणमा पनि जोड दिन जरुरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अबकी अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गर्नुभएको केही घण्टामै पाकिस्तानले सो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने भन्दै अस्वीकार गरेको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट गर्नुभयो। पाकिस्तानको दीर्घकालीन नीति दोहोर्याउँदै रक्षा मन्त्री आसिफले इजरायलसँग सम्बन्ध सामान्यीकरण सम्बन्धी अवधारणा आफ्नो देशलाई स्वीकार्य नभएको स्पष्ट गर्नुभयो। इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमा परिकम्तीमा 11 जनाको मृत्यु भएको जनाएको छ। सेनाले पूर्वी र दक्षिणी लेबनानमा गरेको श्रृंखलाबद्ध हवाई आक्रमणमा परि अन्य 3 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहमाथि आक्रमण तीव्र पार्ने घोषणा गरे लगत्तै लडाकु विमानले आज पूर्वी र दक्षिणी लेबनानमा श्रृंखलाबद्ध हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगाहरूलाई आक्रमणको निशाना बनाइएको अमेरिकी सेनाले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाली औषधि उत्पादकहरूले नेपाली औषधि उद्योगहरूको लगानी बचाउन औषधिको आयातमा कडाई गर्न सरकारसँग माग गरेका छन्। चितवनमा आयोजित एक कार्यक्रममा औषधि व्यवसायीहरूले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा रहेका उद्योगहरूबाट उत्पादित औषधि उपलब्ध गराउन आफूहरू सक्षम रहेको भन्दै आयातमा कडाई गर्न आग्रह गरेका हुन्। नेपालमा आत्मनिर्भर रहेका औषधि उद्योगको कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले लिनुपर्नेमा औषधि व्यवसायीहरूले जोड़ दिनुभयो। नेपालमा हाल 100 आरआरी औषधि उद्योग रहेकोमा विविध कारणले 10 औषधि उद्योग बन्द भइसकेको र बाँकी 50 उद्योग पनि बन्द हुने अवस्थामा पुगेको औषधि उद्योगहरूले बताउनु भएको छ। सञ्चालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै सञ्चालनमा रहेको भन्दै उद्योग बचाउन सरकारसँग उहाँहरूले आग्रह गर्नु भएको हो। नेपाल औषधि उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष नारायण बहादुर छेत्रीले नेपाली औषधि उत्पादक कम्पनीको मुख्य समस्या विदेशबाट आयातित औषधिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनु रहेको बताउनुभयो। नेपालमा करिब 3 दशकदेखि औषधि उद्योगको विकास क्रमश हुँदै आएको भए पनि अहिले उद्योगहरू 30% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। त्यसको मुख्य कारण आयातित औषधिसँग प्रतिस्पर्धा गर्न नसक्नु भएको औषधि व्यवसायीहरूको भनाइ छ। हाल नेपालमा भारत लगायत अन्य देशबाट करिब 200 उद्योगका उत्पादित औषधिहरू आयात हुने गरेका छन्। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा बढी लगानी भइसकेको बताउनुभयो। तेस्रो त्रैमासको समीक्षा अवधिमा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको छ। नेपाल उद्योग परिसंघका अनुसार चालू आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित 74 बुँदा मध्ये सबै पूर्ण कार्यान्वयन भएको पाइएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बजेट वाचमा समेटिएको बुँदा मध्ये 17% पूर्ण कार्यान्वयन भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 27% कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेको जनाइएको छ। साथै गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म 56% कार्यक्रम आंशिक कार्यान्वयन भएकोमा यस वर्षको सोही अवधिमा आंशिक कार्यान्वयन हुने दर 59% पुगेको छ। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले चालू आर्थिक वर्षमा राजनीतिक उतार चढ़ाव र सरकार परिवर्तनका बीच पनि बजेट कार्यान्वयनमा सुधार भएको देखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने तयारी गरेको छ। मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातका आधारमा मल उपलब्ध गराउन लागेको हो। हाल करिब 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। धान खेतीलाई दृष्टिगत गरी युरिया र डीएपी गरी 40,000 मेट्रिक टन मल छिट्टै आयात गर्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले जानकारी दिनुभयो। किसानलाई मल बिक्री गर्दा डिपो मार्फत वैज्ञानिक आधारमा वितरण गरिनेछ। सरकारले चालू आर्थिक वर्षमा 6,00,000 मेट्रिक टन मल ल्याउने लक्ष्य राखेर 28,82,14,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य तोलामा 1,300 रुपियाँले घटेको छ। सोमबार प्रति तोला 2,92,800 रुपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार भने 2,91,500 रुपियाँमा कारोबार भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा 90 रुपियाँले घटेर कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली महिला क्रिकेट टीमले 7 वर्षपछि खेल्दैछ। नेपाल र चीन बीचको 7 वर्षपछिको खेल बुधबार बिहान 11:45 मलेसियाको बायोमास ओभलमा हुँदैछ। नेपाल र चीन बीच सन 2019 फेब्रुअरी महिनापछि पहिलो पटक हुन लागेको हो। नेपाल र चीन बीच एसियन गेम्स महिला क्रिकेटको छनौटका क्रममा बुधबार खेल हुन लागेको हो। छनौटको पहिलो दिन इण्डोनेसियालाई हराएर सुखद शुरूआत गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। बुधबार बायोमास ओभलमा चीनका विरूद्ध नेपाली महिला टोली तेस्रो पटक मैदान उत्रिँदैछ। नेपाली टोली यसअघिका दुवै भेटमा नेपाल विजयी भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रिय पहिलो पटक 12 जनवरी 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजयी भएको थियो। बुधबार नेपालले चीनसँग 7 वर्ष 3 महिनापछि टी20 अन्तर्राष्ट्रिय खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ। राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुब्बी लामालाई फिर्ता बोलाएको छ। पत्रकारदै परिषदले लामालाई दिएको जिम्मेवारीबाट मुक्त गरिएको बताएको हो। 2083 जेठ 11 गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको राखेप संघ संस्था सम्बन्धी शाखाका प्रमुख चन्द्र कुमार राईले जानकारी दिनुभयो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेशका केही स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 20.6 मिलिमिटर। काठमाडौँको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 5.5 मिलिमिटर। पोखराको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 31.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै आज पनि प्रतिपक्षी सांसदहरूद्वारा बैठकमा अवरोध। प्रधानमन्त्रीले चाँडै संसदमा उपस्थित भई जवाफ दिनुहुने सभामुख डोल प्रसाद अर्यालद्वारा सांसदहरूलाई जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल। नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। किसानहरूलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने कृषि मन्त्रालयको तयारी। र लेबनानमा इजरायलको आक्रमणमा परि 11 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।